اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ایک سوال یہ پوچھا جاتا ہے کہ بینک سے ملنے والا منافع کیا ہمارے لیے استعمال کرنا جائز ہے، جبکہ بینک والے تو اسے سود کہتے ہیں. میں اس وقت اسلامی بینکاری کی بات نہیں کر رہا، اس لیے کہ اسلامی بینکاری میں بسا اوقات نام استعمال کیا جاتا ہے مگر اسلامی نہیں ہوتی ہے، اور بسا اوقات یہ ہوتا ہے کہ صحیح اسلامی بینکنگ ہو رہی ہوتی ہے، تو اس کی تفصیل میں جانا فضول ہے. میں اس وقت عام بینکوں کی بات کر رہا ہوں کہ جو اپنے آپ کو اسلامی نہیں کہتے، تو کیا اس کا منافع استعمال کرنا جائز ہوگا یا نہیں؟ گزارش اس سلسلے میں یہ ہے کہ دنیا میں جتنے بھی بینک پائے جاتے ہیں ان کو ہم دو حصوں میں تقسیم کر سکتے ہیں، یا تو وہ کافر کا بینک ہوگا یا مسلمان کا بینک ہوگا. اور اگر وہ کافر کا بینک ہوگا تو یا حکومتی بینک ہوگا یا پرائیویٹ بینک ہوگا، اور اسی طرح سے اگر مسلمان کا بھی ہوا تب بھی مسلمان حکومت کا بینک ہوگا یا پرائیویٹ ہوگا. تو اگر کافر کا بینک ہو، چاہے حکومتی بینک ہو یا پرائیویٹ بینک ہو، اس سے ملنے والا منافع لینا جائز ہے، اس نیت کے ساتھ کہ جسے ہم اپنی زبان میں یعنی فقہی زبان میں استنقاذ المال کہتے ہیں. استنقاذ المال کا مطلب یہ ہوتا ہے کہ اگر کافر اپنی مرضی سے کوئی چیز کسی مسلمان کو دے تو اس کے لیے لینا جائز ہے، چاہے وہ اسے سود کہہ کر دے رہا ہے، مگر مسلمان اسے سود نہیں سمجھے گا، وہ اپنے لیے استعمال کر سکتا ہے، اس لیے کہ کافر اپنے ہاتھوں سے یہ چیز مسلمان کو دے رہا ہے. تو چاہے کافر مسلمان، چاہے کافر حکومتی بینک ہو یا پرائیویٹ بینک ہو، دونوں بینکوں سے منافع لینا جائز ہے. استنقاذ المال یعنی کافر اپنے ہاتھ سے مال دے رہا ہے تو ہمارے لیے لینا جائز ہے اس نیت کے ساتھ. اگر وہ بینک مسلمان کا ہے تو پھر اس میں دو حصے ہوں گے. مسلمان اگر پرائیویٹ پارٹی کا بینک ہے تو اس سلسلے میں گزارش ہے کہ ایک نیت اگر آپ کر لیں تو آپ کے لیے منافع لینا جائز ہوگا. وہ نیت یہ ہے کہ جب بینک اکاؤنٹ کھلوا رہے ہیں، اور اکاؤنٹ سے بھی کوئی غرض نہیں ہے کہ سیونگ اکاؤنٹ کھلوا رہے ہیں یا فکس ڈپازٹ کا اکاؤنٹ، ٹرم ڈپازٹ کا اکاؤنٹ کھلوا رہے ہیں، اگر اکاؤنٹ کھلواتے وقت یہ نیت کر دی جائے کہ میری طرف سے کوئی شرط نہیں ہے، میری طرف سے کوئی کنڈیشن نہیں ہے، بینک اگر اپنے اصول کے تحت، بینک اپنے ریگولیشنز کے تحت اگر مجھے کچھ دے گا تو میں لے لوں گا، نہیں دے گا تو کچھ نہیں، میں فقط اپنا پیسہ جمع کروا رہا ہوں اور اپنا پیسہ نکلواؤں گا. میں بینک میں فقط اپنا پیسہ جمع کروانے کے لیے آیا ہوں، منافع کی غرض سے نہیں آیا، لیکن بینک والوں نے اگر میرے اکاؤنٹ میں منافع ڈال دیا تو ٹھیک ہے، میں اسے استعمال کروں گا. اگر یہ نیت ہو تو پھر منافع لینے میں کوئی حرج نہیں ہے، چاہے سیونگز اکاؤنٹ کا منافع دیا جائے یا فکس ڈپازٹ کا یا ٹرم ڈپازٹ کا منافع دیا جائے، یہ منافع لینا صحیح ہوگا. اگرچہ یہاں پر بھی بینک یہی کہے گا کہ آپ کو انٹرسٹ دیا جا رہا ہے، سود دیا جا رہا ہے، مگر انٹرسٹ میں بہت اس کی ڈیفینیشن پر میں جانا پڑتا ہے جس کی اس وقت میرے پاس گنجائش نہیں ہے. لہذا بینک اگرچہ اسے انٹرسٹ کہے مگر ہم نے کوئی کنڈیشن نہیں لگائی، ہم نے کسی قسم کی کوئی شرط نہیں لگائی، تو ہمارے لیے منافع لینا صحیح ہوگا. یہ ہو گئی بات اگر مسلمان پرائیویٹ بینک ہے تو اس کا منافع لینے کے حوالے سے، اور اگر مسلمان حکومتی بینک ہے، اور حکومتی بینکوں میں وہ ادارے بھی آ جائیں گے کہ جیسے نیشنل سیونگز کے ادارے ہوتے ہیں جو اسپیشل سیونگ سرٹیفکیٹ دے رہے ہوتے ہیں، ڈیفنس سیونگ سرٹیفکیٹ دے رہے ہوتے ہیں، یہ اگرچہ اپنے آپ کو بینک نہیں کہتے ہیں مگر اس کے باوجود یہ سرٹیفکیٹ پر سالانہ منافع دیتے ہیں یا ماہانہ منافع دیتے ہیں، تو اس کا منافع بھی ایک شرط کے ساتھ لینا جائز ہے. وہ پچھلی شرط تو اپنی جگہ باقی رہے گی کہ ہماری طرف سے کوئی شرط نہیں ہے، ہماری طرف سے کوئی کنڈیشن نہیں ہے کہ حکومت ضرور منافع دے، وہ شرط تو اپنی جگہ باقی رہے گی، لیکن اس شرط کے ساتھ ساتھ ایک مزید شرط اگر آپ اس کی پابندی کریں تو آپ کے لیے یہ والا منافع لینا بھی صحیح ہو جائے گا. وہ شرط یہ ہے کہ جب حکومت منافع آپ کو دے دے اور آپ کے ہاتھ میں وہ منافع آ جائے، اگر آپ کے اکاؤنٹ میں جمع ہے تو نہیں، آپ جب وہ منافع نکال لیں، جب آپ منافع نکال لیں اور جب استعمال کرنا چاہیں تو اس میں سے آدھا کسی غریب شیعہ کو، یعنی پروفٹ کا آدھا کسی غریب شیعہ کو دیں گے، ایسا غریب شیعہ کہ جو بے نمازی نہیں ہوگا اور اعلان گناہ کرنے والا نہیں ہوگا احتیاط واجب کے طور پر. اگر آپ آدھا منافع ایسے کسی غریب شیعہ کو دے دیں تو بقیہ آدھا استعمال کرنا آپ کے لیے جائز ہوگا. وصلی اللہ علی محمد و آل الطاہرین. ये ऑटो पर है या आप लोगों ने मैनुअल किया हुआ है? ऑटो पर है? अब लॉक किया। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. एक सवाल ये पूछा जाता है कि क्या कार फाइनेंसिंग या लीजिंग कार कंपनी वालों से कार इस तरह से लीजिंग पर लेना सही है या सही नहीं है। असल में हमारे यहाँ जो बैंकारी हो रही है वो एक इस्लामी बैंकारी है, एक दूसरी बैंकारी है, नॉर्मल बैंकारी। अगर नॉर्मल बैंकारी है तो उसमें कर्जा लेने में फकत कार का मसला नहीं है, मकान के लिए, इंडस्ट्री के लिए, बाकी अपनी जरूरियात पूरा करने के लिए अगर बैंकों से कर्जा लेना चाहते हैं, तो मैंने पहले बैंकों के एक मसले में ये बताया था कि बैंकों की दो किस्में होती हैं, एक काफिर का बैंक होता है, एक मुसलमान का बैंक होता है। अगर काफिर का बैंक है तो ऐसी सूरत में कर्जा लेने में कोई कबाहत नहीं है, उनसे कर्जा लिया जा सकता है। और कर्जा लेने पर हमें मालूम है कि उस पर सूद भी देना पड़ेगा। दोनों में जरा अलग अलग नियत करना पड़ती है। जब काफिर बैंक से कर्जा लेंगे तो लफ्ज मैंने वहां भी इस्तेमाल किया था इस्तिनकाजुल माल, यानी काफिर जो माल हमें दे रहा है चाहे वो कर्जा समझ के हमें दे रहा है लेकिन हमारे लिए वो इस्तेमाल करना सही है। अब उसके बाद जब हम वापस करेंगे तो सूद तो देना पड़ेगा, तो अब ये सूद इस नियत के साथ देंगे कि हमारी मजबूरी है, हमारे पास कोई रास्ता नहीं है बचने का, लिहाजा हमें सूद देना पड़ रहा है तो हम सूद देंगे, लिहाजा काफिर के बैंक से इस तरह से कर्जा लेना सही हो जाएगा। मुसलमान बैंकों में फिर दो हिस्से होते हैं, या तो मुसलमान प्राइवेट बैंक है या मुसलमान हुकूमत का बैंक है। मुसलमान प्राइवेट बैंक है तो उससे कर्जा लेना जायज नहीं है, इसलिए कि मुसलमान को सूद देना जायज नहीं है। वैसे तो सूद देना काफिर को भी जायज नहीं है, मगर वहां हमारी मजबूरी थी और यहाँ मजबूरी भी नहीं मानी जाएगी, लिहाजा मुसलमान बैंक से कर्जा लेना जायज नहीं होगा, चाहे हम अपनी जरूरियात के लिए यानी मकान के लिए और इंडस्ट्री के लिए कर्जा लें या कार फाइनेंसिंग के लिए कर्जा लें, किसी सूरत में भी कर्जा लेना सही नहीं है। हाँ, मुसलमान हुकूमती बैंक से कर्जा लेना तो उसमें भी अगर एक नियत कर ली जाए तो वहां से कर्जा लेना सही होगा। वो नियत होती है मजहूलुल माल। मजहूलुल माल का मतलब है कि बैंक में पड़ा हुआ पैसा, हुकूमती बैंक में पड़ा हुआ पैसा किसका है, इसका मालिक कौन है, इसे मजहूल कहा जाता है, मालूम नहीं इसका मालिक कौन है। तो मुश्ताहिद की इजाजत से वहां से कर्जा लेने में कोई हर्ज नहीं है। मजहूलुल माल में मुश्ताहिद को इख्तियार होता है, वो इजाजत दे सकते हैं, लिहाजा उन्होंने इजाजत दी हुई भी है तो हुकूमती मुसलमान हुकूमती बैंक है तो वहां से कर्जा लेने में कोई कबाहत नहीं है। यहाँ भी मसला यही होगा कि हमें सूद देना पड़ेगा, तो यहाँ हम ये कहेंगे कि हमारी मजबूरी है सूद देना, लिहाजा हम सूद दे रहे हैं। खुलासा यह निकला कि मुसलमान प्राइवेट बैंक से कर्जा लेना सही नहीं है, चाहे कार फाइनेंसिंग के लिए हो या किसी और काम के लिए। मुसलमान हुकूमती बैंक से कर्जा लेना सही है मजहूल माल की नियत से, और काफिर बैंक से कर्जा लेना सही है इस्तिनकाजुल माल की नियत से। ये अगर बात वाजे हो जाए तो अब इस्लामी बैंकारी जरा आसानी से समझ में आएगी कि अगर इस्लामी बैंकिंग से कर्जा लेना पड़ रहा है तो उसके मुख्तलिफ तरीके हैं, कभी इजारे के तौर पर और कभी मुशारका के तौर पर इस्लामी बैंकों से कर्जा लिया जाता है। अगर वो इजारे के तौर पर ले रहे हैं तो मसलन फर्ज कीजिए कि वो ये कहते हैं कि हम आपको रकम नहीं देंगे कर्जे में, बल्कि जो गाड़ी आपको पसंद है मार्केट से जाके पसंद कर लें, आपने एक गाड़ी पसंद कर ली मसलन 10 लाख उसकी कीमत थी, अब इस्लामी बैंक वाले ये कहते हैं कि वो गाड़ी हम खरीदेंगे, हम इसके मालिक होंगे, मगर ये गाड़ी हम आपको 15 लाख में बेचेंगे, इसलिए कि आप 3 साल में इसका पेमेंट लौटाएंगे। तो 10 लाख की गाड़ी वो खरीदते हैं, 15 लाख की आपको वापस करते हैं और फिर 3 सालों में उसकी इंस्टॉलमेंट मुकर्रर कर देते हैं, तो वो तकरीबन इतना ही पड़ जाता है जो आम बैंकों को सूद की सूरत में देना पड़ता है। ये बात वही हो जाती है जिसको लोग ये कहते हैं कि कान यहां से पकड़ो या कान घुमा के पकड़ो, बात तो वही हो गई। बज़ाहिर कभी कभार एक जैसी बात लगती है मगर इस्लाम के हुक्म के मुताबिक चलने से वो इस्लामी बन जाता है, और इस्लाम के हुक्म के मुताबिक न चलें तो वो गैर इस्लामी हो जाता है, बहुत बड़ा गुनाह बन जाता है। वरना निकाह में बात वही है, जुमला एक दरमियान में आ जाता है, अनकाह तो व जब्बश तो, ये इस एक जुमले की वजह से ये काम बिल्कुल सही हो जाता है, जायज हो जाता है, बल्कि मुस्ताहब हो जाता है, और ये जुमला दरमियान में ना आए तो बदतरीन हराम काम हो जाता है। तो यहां पर भी बजाय बात वही है कि कान यहां से पकड़ो या वहां से पकड़ो, लेकिन एक जुमले की वजह से बात सही हो गई। तो अब इस्लामी बैंकारी में एक इजारे का तरीका है, दूसरा मुशारकत का तरीका है। मैंने पहले आप मुशारे का तरीका आपके सामने बयान किया, इजारे का तरीका अब बयान कर रहा हूं। इजारे का तरीका एक कार्य है कि मसलन फर्ज कीजिए कि आपको कोई गाड़ी पसंद आई, उन्होंने कहा आप ले लीजिए, 10 लाख रुपए में गाड़ी उन्होंने खरीद ली, और उसके बाद आपको वो गाड़ी उन्होंने 10 लाख में बेची, 10 लाख की उन्होंने खरीदी थी, 10 लाख में बेची, फिर फायदा क्या हुआ उन्हें? फायदा यह हुआ कि 3 साल तक जो आप उनकी गाड़ी चलाएंगे तो 3 साल में जो किराया बनता है वो तकरीबन 5 लाख रुपए बन जाता है। तो 3 साल का किराया आपको रफ्ता 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 किराया भी लेते रहते हैं महाना किस्त के तौर पर, और गाड़ी की असल कीमत भी लेते रहते हैं। मसलन गाड़ी की असल कीमत लेंगे आपसे 40,000 रुपए और 15,000 रुपए मसलन आपसे किराया लेंगे, इस तरह से 3 साल में वो अपनी पेमेंट पूरी वसूल कर लेंगे, किराया भी वसूल कर लेंगे, 3 साल के बाद गाड़ी आपकी हो जाएगी। चुनांचे ये भी कोई कबाहत नहीं, ये भी बिल्कुल सही है, 10 लाख की गाड़ी थी, 10 लाख की आपको बेच दी और 3 साल का जितना किराया बनता है वो किराया आपसे ले लिया, मामला बिल्कुल सही हो गया। जैसे मकान हम किराए पर लेते हैं, इस तरह से गाड़ी उन्होंने किराए पर दी, हमने किराए पर ली, ये इस्लामी बैंकारी के एतबार से सही हो गया। तो इस्लामी बैंकारी के एतबार से कार फाइनेंसिंग या लीजिंग कंपनी से कार लेना जो इस्लामी नौयत का तरीक़ेकार हो वो भी जायज़ है, उसमें भी कोई कबाहत नहीं। सल्लल्लाहु अलैहि मुहम्मद व आलिहि ताहिरीन। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। स्टॉक मार्केट के बारे में सवाल किया जाता है कि क्या स्टॉक मार्केट में शेयर्स की खरीदो फरोख्त के काम जायज है या जायज नहीं है। हमें यह देखना पड़ेगा कि जिस चीज के शेयर्स खरीदे जा रहे हैं वो असल काम जायज है या जायज नहीं है। आमतौर पर जो स्टॉक मार्केट में शेयर्स बेचे जाते हैं अक्सरियत ऐसी चीजों की होती है कि जिसका काम करना सही होता है, मसलन लोहे का काम, प्लास्टिक का काम, रबर का काम और पेपर का काम वगैरह वगैरह और बहुत सारे जितने काम हैं, और इसी तरह से इंडस्ट्री में जो चीजें तैयार होती हैं उन चीजों का काम, इन सारी चीजों के शेयर खरीदने में कोई कबाहत नहीं है, सही है। लेकिन अगर असल काम सही नहीं है तो फिर उसमें कबाहत हो सकती है। मसलन फर्ज कीजिए कि असल काम कंपनी का शराब बेचना है तो उसके शेयर खरीदना भी सही नहीं होगा, और असल काम मसलन शेयर जो चीज कंपनी बनाई गई है वो कंपनी है मसलन बैंकिंग की, तो बैंकिंग में सूद का काम भी होता है, तो सूद के शेयर खरीदना जायज है कि जायज नहीं है। इस मामले में आयतुल्लाह सिस्तानी का ये फतवा है कि अगर आप बैंक के शेयर खरीदते हैं तो फिर बैंक के आला ओहदेदारों को इंटीमेट करना पड़ेगा आपको कि मैं आपके सूद के कारोबार से राजी नहीं हूं। अगरचे हमें जवाब इसका कुछ नहीं आएगा बल्कि वो हमें पागल समझेंगे कि ये कौन आ गया है कि जो ये कह रहा है कि मैं आपके सूद के कारोबार से राजी नहीं हूं। लेकिन फिकही मसाइल में बहुत सारे मुकाम पर फकत हमें अपनी जिम्मेदारी पूरी करनी पड़ती है, हमारी बात बिल्कुल नहीं सुनी जाएगी, वो हमारी बात पर तवज्जो भी नहीं देंगे, मगर हमारा काम है उनको बता देना कि मैं आपके सूद के कारोबार से राजी नहीं हूं, तो ऐसी सूरत में फिर आपके लिए सूद के बैंकिंग के शेयर खरीदना जायज हो जाएगा। लिहाजा शेयर की खरीदो फरोख्त आमतौर पर जो मुसलमान कंट्रीज में होती है में कोई कबाहत नहीं है, शेयर्स की खरीदो फरोख्त करना जायज है। अलबत्त कुछ काम ऐसे होते हैं, कम से कम मैं पाकिस्तान स्टॉक मार्केट के हवाले से जानता हूं कि कुछ काम ऐसे होते हैं कि जिसमें कबाहत है या बरातरान अहले सुन्नत उसको सही नहीं समझते। अब मैं फकत एक मिसाल आपके सामने पेश कर रहा हूं, अगर आप के पास और भी स्टॉक मार्केट से मुतल्लिका मसाइल हों तो आप उलमाए किराम से राबता कर सकते हैं, मुझसे भी राबता कर सकते हैं, जितनी गुंजाइश होगी इंशाल्लाह उसका जवाब देंगे। एक मिसाल मैं आपके सामने पेश कर रहा हूं कि मसलन वहां फ्यूचर के सौदे होते हैं। फ्यूचर के सौदे का मतलब यह हुआ कि मेरे पास شیئرز نہیں ہیں مگر میں نے بیچ دیے. ایک ہفتے بعد مجھے وہ شیئرز دینے تھے. جو شیئرز مجھے دینے تھے وہ میرے پاس تھے ہی نہیں مگر میں نے پھر بھی بیچ دیے, اس لیے کہ ابھی میرے پاس ایک ہفتے کا ٹائم ہے, میں ایک دن پہلے وہ شیئرز خرید لوں گا اور اگر انہوں نے مانگے تو دے دوں گا. اور کبھی کبھار ایسا ہوتا ہے کہ فرض کیجئے کہ میں نے شیئرز بیچ دیے مگر ہفتہ پورا ہونے سے پہلے پہلے پھر دوبارہ اسی سے خرید لیے میں نے, تو اب شیئرز مجھے دینے کی ضرورت نہیں پڑے گی. اب یہ فقط بات کو ادھر سے ادھر یا ادھر سے ادھر پھیلانا ہے یا گھمانا ہے. تو دو مثالیں یہاں پر ہو گئیں کہ میرے پاس کسی کمپنی کے شیئرز نہیں تھے مگر میں نے بیچ دیے. تو کیا اس طرح سے بیچنا صحیح ہے جبکہ میرے پاس مال تو ہے نہیں, چیز تو ہے نہیں؟ اور اسی طرح سے فرض کیجئے کہ مال میں نے بیچ دیا, یا تو یہ کہ ایک ہفتے پہلے کہیں سے لے کے اس کو وہ مال دے دیا, شیئرز دے دیے, یا نہیں وہ شیئرز نہیں دیے پھر دوبارہ اس سے واپس خرید لیے. کیا اس طرح کا کام کرنا صحیح ہے یا صحیح نہیں ہے؟ ہو سکتا ہے کہ برادران اہل سنت کے کچھ علماء اس کو منع کرتے ہیں مگر ہمارے یہاں دو طرح کی چیزیں ہوتی ہیں. دو طرح کی چیزیں کا مطلب یہ ہے کہ اگر آپ خرید و فروخت کرتے ہیں تو ایک تو یہ کہ یہ معاملہ صحیح کہلاتا ہے اور شرعاً یہ حرام نہیں ہے. مثلا مارکیٹ سے اگر میں ٹوتھ پیسٹ خریدتا ہوں تو میں نے دکاندار کو پیسے دیے, دکاندار نے مجھے ٹوتھ پیسٹ دیا ہے, یہ معاملہ صحیح بھی ہے اور شرعی اعتبار سے حرام نہیں ہے. جبکہ اگر فرض کیجئے کہ میں کوئی ایسا کام کروں جیسے میں نے مثال بنائی کہ میرے پاس مال نہیں تھا اور میں نے مال بیچ دیا, تو ایسی صورت میں یہ معاملہ باطل ہے. معاملہ باطل ہے مگر شرعاً حرام نہیں ہے. ہمارے یہاں اس بات کا اتنا تعین کیا گیا ہے اور اجتہاد نے اتنی ترقی کر لی ہے کہ وہ باقاعدہ ہر چیز کی الگ الگ ڈیفینیشن کرتے ہیں اور اس کو ڈیفائن کرتے ہیں. تو اگر میرے پاس شیئرز نہیں ہیں مگر میں نے بیچ دیے ہیں تو یہ بیچنا میرا معاملہ تو باطل ہے, اس لیے کہ میرے پاس مال ہی نہیں تھا مگر میں نے بیچ دیا, لیکن اس کے باوجود شرعاً حرام نہیں ہے. اب میری ذمہ داری ہوگی کہ ہفتہ پورا ہونے سے پہلے پہلے یا تو اس کو مارکیٹ سے مال خرید کے دے دوں, یا پھر یہ کہ دوسرا پہلو یہ کہ میں دوبارہ اسے خرید لوں. چنانچہ اس طرح کے جتنے سودے اسٹاک مارکیٹ میں ہوتے ہیں اور اسٹاک مارکیٹ کے علاوہ باقی مارکیٹس میں جو ہو رہے ہیں آج کل, خصوصیت سے آن لائن جو کام ہو رہا ہے جن جن مقامات پر, ان تمام مقامات پر اس طرح کے جتنے سودے ہوتے ہیں کہ جس میں مال ہوتا نہیں ہے پھر بھی بیچ دیا جاتا ہے, یہ معاملہ باطل کہلاتا ہے. باطل کا مطلب یہ ہوا کہ وہ حقوق نہیں ملیں گے نہ خریدنے والے کو نہ بیچنے والے کو جو اسلام نے معین کیے ہیں, لیکن اس کے باوجود اگر یہ معاملہ کیا گیا ہے تو گناہگار نہیں ہے, یہ کام حرام نہیں ہے. صلی اللہ علیہ محمد وآلہ وسلم.